नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पीटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयवस्तुमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। नेपालको व्यापार घाटा वर्षेनी बढ़दै गइरहेको छ। नेपालले हरेक वर्ष 6 खर्बको हाराहारीमा व्यापार घाटा बिहोर्दै आएको छ। निर्यातको तुलनामा आयात अत्याधिक बढ़ेकाले व्यापार घाटा चुलिँदै गएको हो। हरेक 9-10 महिनाको फरकमा फेरिने सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट मार्फत व्यापार घाटा कम गर्ने घोषणा गरे पनि यस्तो घोषणा घोषणामै सीमित रहँदा व्यापार घाटा झनझन बढ़दै गएको छ। व्यापार घाटा कम गर्नका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय लगायत एकीकृत प्रयास गरिरहेको सरकारले जनाएको छ। खासमा सरकारले व्यापार घाटा न्यूनीकरणका लागि के गरिरहेको छ त? व्यापार घाटा बढ्दै जानुका कारणहरू के छन्? व्यापार घाटा न्यूनीकरणका लागि सरकारसँग के कस्ता योजना छन्? के छ नीतिगत व्यवस्था? यसै विषयमा कुराकानी गरौं वाणिज्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता रविशंकर सैजूसँग। स्वागत छ यहाँलाई।
धन्यवाद।
वार्षिक 6 खर्ब भन्दा बढी चाहिँ व्यापार घाटा बिहोरिरहेको रहेछौ हामीले, यो चाहिँ अझ बढ्दैछ। खासमा हामीले व्यापार घाटा बढ़िरहनुका कारणबारे विश्लेषण गरेका छौं।
डेफिनेटली हामीले यसलाई अलिक सिरियसली नै हेरिरहेछौँ, किनभन्दा अहिलेको रिसेन्ट डेटा 11 महिनाको डेटा हेर्दाखेरि झन्डै 1:13 हाम्रो गइसकेका छ है। पहिला हरेक साल पोहोर भना यो साल अझ व्यापार घाटा बढ़िरहेछ र मन्त्रालयले यसलाई सिरियसली नै एकदम एनालिसिस गरिरहेछ के कसरी किन यो भयो भन्ने बारेमा। तपाईँलाई सिम्पल एक्जाम्पल मैले दिँदाखेरि के भइरहेछ भने एराउन्ड 20% जति हाम्रो व्यापार घाटाको पोर्सन चाहिँ के कारण भइरहेछ भने त्यो इम्पोर्टको 20% जति चाहिँ झन्डै पेट्रोलियम पदार्थ छ। एराउन्ड 20-21% चाहिँ एग्रिकल्चर प्रोडक्टहरू आइरहेछ हामी कहाँ होइन। त्यो बाहेक अरू चाहिँ अझ कन्ज्युमेबल गुड्स अरू इन्डस्ट्रियल गुड्सहरू पनि आइरहेछ है। त्यो कारणले गर्दाखेरि यो झन्झन हामी कहाँ अहिले व्यापार घाटा चाहिँ बढिरहेको चाहिँ अवस्था छ। अब यो बारेमा यसलाई किन यसो भइरहेछ भन्ने कुरामा चाहिँ वाणिज्य मन्त्रालयले सिरियसली एनालिसिस चाहिँ गर्दैछ, यसमा गरि नै रहेछ।
पेट्रोलियम पदार्थ त यहाँ उत्पादन गर्न नसकिएला, अरू कृषिजन्य सामग्रीहरू त यहाँ उत्पादन गर्न सकिएला। उत्पादन बढाउन या त भनौँ व्यापार घाटा कम गर्नका लागि हामीले के गरिरहेका छौँ अहिले?
वास्तवमा के भन्दाखेरि अब वाणिज्य मन्त्रालयले वास्तवमा हेर्ने हो भने अब यो कोअर्डिनेसनको काम चाहिँ बढी हो यो मन्त्रालयले गर्ने आफै यसले चाहिँ सबै आउटकम यो व्यापार घाटा कम गर्ने आउटकमको लागि आउटपुट निकाल्ने काम अरू मिनिस्ट्रीहरूले गर्छन्। जस्तै अब कृषिकै कुरा गर्दाखेरि कृषि मन्त्रालयले उत्पादन बढाउनु पर्ने जरुरी छ। अहिले अलिकति सिरियसली कन्सर्न हामीले एउटा विचार गर्नुपर्ने के छन् कृषि क्षेत्रमा। डेफिनेटली अब हेर्ने हो भने प्रडक्सन त बढाए देखिन्छ केही हदसम्म है, त्यति हुनाहुनै पनि हाम्रो चाहिँ वास्तवमा कृषि क्षेत्रको प्रोडक्टिभिटी जति हुनुपर्ने त्यो किसिमबाट भइरहेको छैन। त्यो तपाईँ यहाँ एनालिसिस गरे पनि थाहा हुन्छ। कृषि क्षेत्रमा एउटा अहिले प्रब्लम के रहेछ भने हाम्रो कहाँ कृषि क्षेत्रमा फेमिनाइजेसन एकदम बढिरहेछ, महिलाहरूको पार्टिसिपेसन कृषि क्षेत्रमा एकदम धेरै छ अहिलेको अवस्था है। तर वर्किङ पोवर पनि कृषि क्षेत्रमा बढिरहेको अवस्था हो हामी कहाँ। यसको भनाइको मतलब के देखिरहेछ भने मैले प्रोडक्टिभिटी चाहिँ वास्तवमा हाम्रो कृषि क्षेत्रमा लो भइरहेछ होइन। त्यस कारण कृषिकामा उहरू कृषिका क्षेत्रमा जसले काम गरिरहेछ तिनीहरूले कृषिको प्रोडक्टिभिटी बढाउने केसमा या भनौँ भने एक किसिमले यसको क्रपिङ इन्टेन्सिटी कसरी बढाउने र अरू प्रडक्सन भइरहेछ उत्पादनमा पनि यसको प्रोडक्टिभिटी कसरी बढाउने भन्ने कुरामा हामीले एकदम इन्टेन्सिभली काम गर्नुपर्ने अवस्था चाहिँ देखिरहेछौँ। अहिले हामीले चाहिँ वास्तव यसको लागि चाहिँ कृषि मन्त्रालयलाई पनि घचघचाइरहेछौँ अब यो यसमा चाहिँ अलिकति बढी काम गर्नु पर्यो भन्ने कुरामा। यसको साथसाथै वाणिज्य मन्त्रालय आफैले पनि अब कृषिका उत्पादनहरूलाई बढाएर त्यसलाई चाहिँ एक्सपोर्टमा चाहिँ एक्सपोर्ट गर्ने हिसाबले चाहिँ हाम्रा यो टिइपिसी भनौँ न ट्रेड प्रमोसन सेन्टरले चाहिँ त्यस्ता कार्यक्रमहरू पनि ल्याइरहेछ अहिले होइन। त्यो कामहरू गरिरहेछौँ त्यो साथसाथै अनि हाम्रो एनटिआरएसमा जुन आइडेन्टिफाइड गरेका प्रडक्टहरू छन् त्यसको लागि पनि अहिले हामी त्यहाँ रिगरसली अब त्यसलाई कसरी फेसिलिटेट गर्ने, त्यो सामानहरू चाहिँ एक्सपोर्ट गर्नको लागि कसरी गर्ने, यहीँ प्रोडक्सन बढाएर यहीँको कन्जम्पसनलाई पनि कसरी मिट गर्ने भन्ने कुरामा पनि हामीले रिगरसली चाहिँ त्यसलाई एनालिसिस गरिरहेका छौँ। आजै पनि हाम्रो एनटिआर सम्बन्धी चाहिँ यो हामी चाहिँ यो आउटकम ग्रुपहरूको मिटिङहरू भइरहेको थियो, यसमा छलफल भइरहेछ। त्यो अब आउने साल चाहिँ हामी कसरी लिएर जाने, हाम्रो स्ट्राटेजी के हुने हो, हामीले अरू मन्त्रालयहरूसँग कसरी कोअर्डिनेट गरेर जाने भन्ने कुरा विभिन्न लेभलको आउटकम लेभलका ग्रुपहरूसँग बसेर अहिले भर्खर पनि हामी त्यसैमा मिटिङ गरिरहेका छौँ, भोलि पनि त्यो मिटिङ हुन्छ हाम्रो।
नेपाल व्यापार एकीकृत रणनीति, यसले पहिचान गरेका निर्यातजन्य वस्तुहरू मात्र नभएर अरू निर्यातजन्य वस्तुहरू हुन सक्दैनन् जसलाई हामीले त्यसको पहिचान गरेर फेरि त्यसको उत्पादन वृद्धि गरेर निर्यातका लागि सम्भावित देशहरू अर्थात् व्यापारका अरू क्षेत्रहरू खोज्ने
छ। अहिले चाहिँ भइरहेछ। एउटा चाहिँ हामीले के पनि गरिरहेछौँ भने अब हाम्रो टिपिसीले ट्रेड प्रमोसन सेन्टरबाट हामीले के काम गरिरहेछौँ भने विभिन्न मन्त्रालय अरू मलाई देशहरूमा कुन कुन देश चाहिँ हाम्रो हाम्रो प्रडक्टको डेस्टिनेसन हुनसक्छ होइन, त्यो चाहिँ आइडेन्टिफाइड गर्ने काम पनि उनीहरूले गरिरहेछन् अहिले। र हामी एउटा चाहिँ त्यो ट्रेड उनीहरूको चाहिँ एउटा छुट्टै छुट्टै प्रोफाइलले बनाएर अनि हाम्रो यो कस्तो हुन्छ भने कति हाम्रा प्रड्युसरहरूलाई थाहा छैन कुन देशमा कुन सामानको माग छ भन्ने कुरा, र उनीहरूलाई जानकारी गराउने हिसाबले र उनीहरूलाई त्यो एक्सपोर्टमा फेसिलिटेट गर्ने हिसाबले अहिले ट्रेड इन्फर्मेसन पोर्टल भन्ने छुट्टै हामी बनाइरहेछौँ। त्यो चाहिँ ट्रेड प्रमोसन सेन्टरले यो त्यो काम गरिरहेछ। त्यसमा चाहिँ अहिले डेभलपिङ स्टेजमा छ तर सुरु गरिसकेका छौँ, सबै त्यो पर्फेक्ट भइसकेका छैन। तर त्यसमा चाहिँ हामी के गरिरहेछौँ भने एक्सपोर्टको बारेमा कुन कुन ठाउँमा कस्तो सामानको डिमान्ड छ र त्यसलाई एक्सपोर्ट गर्ने प्रोसिड्युर के हो र त्यहाँको रिक्वायरमेन्ट के हो, फेरि है त्यो एसपिएसका रिक्वायरमेन्ट हो, त्यो पनि हामी त्यसमा राख्छौँ। त्यो भइदिएपछि के हुन्छ भने प्रड्युसरहरूलाई बाहिरको इन्फर्मेसन खोज्न जानु परेन, उनीहरूले मैले प्रोडक्सन गरेका सामानको कुन क्वालिटीको सामान कुन ठाउँमा जान सक्छ, कहाँ डिमान्ड रहेछ, कसलाई सम्पर्क गर्ने भन्ने कुरा पनि त्यो ट्रेड पोर्टलमा आउँछ। त्यो भइसकेपछि उनीहरूलाई एक्सपोर्ट गर्न सजिलो हुन्छ।
अहिलेको सवाल भनेको हामीलाई चाहिने आवश्यक सामग्री धेरै आयात गऱ्यौँ, निर्यात बढाउन सकेनौँ, निर्यात गर्न सकेनौँ, आयात घटाउनका लागि चाहिँ हामीले उत्पादन बढाउनु पर्यो, त्यो उत्पादन पनि भइरहेको छ अथवा समन्वय भइरहेको छ भन्ने कुरा यहाँले गर्नुभयो। कृषिजन्य वस्तुहरूसँगको सवाल त कृषि मन्त्रालयसँग यहाँहरूले कोअर्डिनेसन गरिरहनु भएको छ, अरू मन्त्रालयसँगको समन्वय काम गर्ने तौर तरिका चाहिँ कस्तो छ?
होइन, अहिले चाहिँ वास्तवमा हामीले अब कृषि बाहेक हामीसँग अलिकति हुने भने जस्तै अहिले एक किसिमले भन्ने उद्योगसँग पनि हो, होइन, उद्योगले पनि नयाँ नयाँ कार्यक्रमहरू ल्याइरहेछ नेपालमा प्रडक्सन बढाउन, होइन, कृषिजन्य उद्योगहरूको मतलब उद्योगहरू इस्टाब्लिस गर्नको लागि फेसिलिटेट गर्न उनीहरूले नयाँ नयाँ प्रोग्रामहरू ल्याइरहेछ, नल्याएको होइन। र त्यो क्षेत्रमा चाहिँ अरू फरेन डाइरेक्ट इन्भेस्टमेन्टहरू ल्याउन पनि उद्योग मन्त्रालयले आफ्नै हिसाबले काम चाहिँ गरिरहेछ, त्यो हामीसँग कोअर्डिनेसनमा छ, त्यो नभएको चाहिँ होइन। तर अब एउटा कुरा के भने बिस्तारै अहिलेको सिचुएसन के भने लामो समयसम्म हामी चाहिँ कन्फ्लिक्टमा गऱ्यौँ यो कन्ट्री, त्यसपछि आएर हामी पोलिटिकल टर्माइलको हामीले जुन खोज्यौँ यो यसले गर्दाखेरि मान्छेहरूको अलिकति एटिच्युडमा भनौँ न एक किसिमले त्यो बेलामा जसले जो मान्छेले चाहिँ एकदम भनौँ न एक किसिमले उद्योगमा लागिरहेको थियो, अरू नेपालमा प्रडक्सन गरेर एक्सपोर्ट गर्ने बिजनेसमा लागिरहेको थियो, तिनीहरू पनि त्यो यहाँको चाहिँ इन्भाइरोमेन्टको कारणले गर्दाखेरि सर्ट टर्म गेन हुने बिजनेसमा बढी आउन थाल्यो। उनीहरूले सबभन्दा उनीहरूलाई सहिलो त इम्पोर्ट गर्यो, यहाँ बेच्यो, त्यो सबभन्दा बढी चाँडै नाफा कमाउने बिजनेस कहाँ लाग्यो पनि हामीले त्यो पनि देख्यौँ। हामीले त्यो चाहिँ वास्तवमा रियालिटी नै हो। अब यसलाई चाहिँ हामीले चेन्ज गर्नुपर्ने अवस्था चाहिँ पक्कै छ, होइन, यहीका कारणले गर्दाखेरि उद्योग भयो। हामीले पनि त्यसमा चाहिँ कसरी अब हामीले चाहिँ उनीहरूलाई इन्करेज गरिरहेछौँ, अब यसरी हुँदैन, हामीले लङ टर्म सोच्नु पऱ्यो, नेपालमा प्रडक्सन गरेर यहाँको डिमान्डलाई पनि मिट गर्नु पऱ्यो। दोस्रो कुरा, हामीले प्रडक्सन गरेर अलिक क्वालिटेटिभ प्रडक्ट छ भने त्यसलाई चाहिँ बाहिर पनि हामीले एक्सपोर्ट गर्नु पऱ्यो भन्ने पक्षमा चाहिँ कामहरू भइरहेछ। यसमा एसपिएसमा अब कसरी त्यसलाई चाहिँ एकदम तिनीहरूको क्वालिटी मेन्टेन गर्ने भन्ने कुरामा पनि काम भइ नभइरह्यो होइन, त्यसमा पनि भइरहेछ। अलि पोजिटिभ सिग्नल पक्कै आइरहेछ अहिले, किन भन्दाखेरि यो सालमै हेर्ने हो भने हाम्रो ग्रोथ रेट पनि एराउन्ड 7% ग्रोथ रेट छ, त्यो त्यतिकै आएको होइन। किनभने पुली अब अलिकति जनतामा भनौँ न इन्भेस्टरहरूमा चाहिँ एस्पिरेसन चाहिँ बढाएको छ, होइन, अब हामी केही हुन्छ यो देशमा भन्ने, किन भन्दा बिस्तारै पोलिटिकल अब ऊ चाहिँ के भन्छ अलिकति स्टेबिलिटी पनि आउला भन्ने अब आश चाहिँ आएछ, किनभने अब लोकल इलेक्सन भइसकेको छ होइन, त्यसले गर्दाखेरि पनि अब लोकल लेभलमा पनि मान्छेहरूको चाहिँ अब माइक्रो लेभलको हाम्रो सबभन्दा प्लानिङमा जहिले नि प्रब्लम के आइरहेको छ, हामीले प्लान त बनाउँछौँ, योजना त बनाउँछौँ, त्यसलाई लिङ्क गर्नु पऱ्यो नि, तल माइक्रो लेभलमा गएर लिङ्क ग्रासरुट लेभलमा लिङ्क गर्ने मेकानिजममा चाहिँ अलिकति हामी फिटलो भएको हो। तर अब चाहिँ मैले के देखिरहेको छु भने लोकल लेभलको गभर्मेन्ट आइसकेपछि त्यो जुन लिङ्क छ हाम्रो माइक्रो लेभलको प्लानिङ र माइक्रो लेभलको चाहिँ त्यो इम्प्लिमेन्टेसनमा चाहिँ जुन लिङ्क आउनुपर्ने हो, त्यो लिङ्क चाहिँ अब चाहिँ अलिकति बिस्तारै यो चाहिँ अब डेभलप हुँदै जान्छ। त्यो कारणले गर्दाखेरि म अलि बढी आशावादी के छु भने अब चाहिँ केही हुन्छ यहाँ, होइन हामी गर्न सक्छौँ। किन भन्दाखेरि अब चाहिँ ग्रासरुट लेभलमा जसले काम गरिरहेको छ उनीहरूले पनि केही कुराहरू चाहिँ गर्ने, अब उनीहरूलाई पनि उत्साह बढ्नेछ र हाम्रो चाहिँ प्रोडक्टिभिटी चाहिँ बिस्तारै बढाउनु बढ्नेछ भन्ने कुरामा म अलिक बढी चाहिँ आशावादी छु पनि। र मलाई जहाँसम्म लाग्छ अहिलेको अवस्था भनेको हामीले प्रोडक्टिभिटी बढाउने नै हो सबभन्दा, हाम्रो प्रोडक्टिभिटी साह्रै लो छ, साउथ एसियन कन्ट्रिजमै लोमै पर्छौँ हामी, र त्यो कारणले गर्दाखेरि यसलाई बढाउने सिलसिलामा चाहिँ अब कामहरू अगाडि बढिरहेछ र त्यो त्यसबाट चाहिँ केही आउटकम चाहिँ पक्कै निस्कन्छ। यो
उत्पादन बढ्ला तर हामीले फेरि निर्यातजन्य वस्तुहरूको बजार खोज्ने क्रममा हामी प्रतिस्पर्धी क्षमता नै हाम्रो कम छ, या त भनौँ त्यो मूल्यमा हामीले प्रतिस्पर्धा नै गर्न सक्दैनौँ भन्ने छ। यसका लागि त उत्पादनका लागि जुन लागत हो त्यो लागत नै घट्न आवश्यक छ, यसका लागि चाहिँ के कस्ता नीतिगत व्यवस्थाहरू छन्?
होइन यसमा चाहिँ वास्तवमा अहिले हामी हेरिरहेछौँ ट्रेडको जस्तै एक्सपोर्ट गर्ने केसमा चाहिँ ट्रेड फेसिलिटेसनका विभिन्न मेजर्सहरू हामीले अहिले चाहिँ लिइरहेछौँ। त्यो कारणले गर्दाखेरि कति कस्ट घटाउन सकिन्छ, कुन कुन प्रोसेस हो, जस्तै हामी कहाँ अहिले सम्बन्ध समस्या के भने पोइन्ट अफ इन्टरेक्सन धेरै छ कि एक्सपोर्ट गर्दाखेरि पनि त्यो पोइन्ट अफ इन्टरेक्सन जति घटाउन सक्यो कस्ट पनि घट्ने हो, किन जति साँढै त्यो ट्रान्ज्याक्सन हुन सक्यो कस्ट घट्ने हो, है त्यो एउटा पार्ट छ। सेकेन्ड पार्ट मैले के भनिरहेको छु भने तपाईँलाई हामीले चाहिँ वास्तवमा इन्टरनेसनल मार्केटमा कम्पिटै गर्ने हो भने हाम्रो चाहिँ प्रोडक्सन बढाएको साथसाथै प्रोडक्टिभिटी नै बढाउनु पऱ्यो कि होइन। प्रोडक्टिभिटीमा हामी साह्रै हाम्रो किन प्रोडक्सनकोमा कस्ट बढिरहेछ भन्दा हाम्रो प्रोडक्टिभिटी साह्रै लो छ, त्यो त हामीले मान्नै पर्छ। र अहिलेको अवस्था भनेको के भने हामीले प्रोडक्टिभिटी बढाउने पक्षमा ओभरअल इकोनोमिकै प्रोडक्टिभिटी बढाउने पक्षमा हामीले चाहिँ केही कुरा चाहिँ गर्नै पर्छ।
तर उत्पादकत्व बढाउनका लागि त सेल नै हुनु पर्यो नि सामान, होइन?
होइन, तपाईँको प्रोडक्टिभिटी बढाएर तपाईँको क्वालिटेटिभ सामान छ भने क्वालिटीको सामान हामीले प्रोडक्सन गऱ्यौँ र वर्ल्डको मार्केटको डिमान्ड के छ भन्ने कुरा पनि बुझ्नु पऱ्यो कि त्यहाँ जहाँ हामी जुन हाम्रो टार्गेट मार्केट छ नि त्यो मार्केटले के खोजिरहेछ, कस्तो क्वालिटीको सामान खोजिरहेछ होइन भन्ने कुरा पनि हामीले चाहिँ वास्तवमा त्यो इन्फर्मेसन पनि चाहिन्छ। हामीले सामान प्रोडक्सन गरेर मात्रै भएन, सामान प्रोडक्सन गरेपछि त्यो जुन डेस्टिनेसन मार्केट छ त्यसको त्यसले खोजेको क्वालिटीको सामान छ कि छैन त्यो होइन, त्यो साथसाथै अनि त्यसको प्रोडक्टिभिटी चाहिँ कसरी पनि बढाउनु पऱ्यो ताकि कस्ट कम होस् होइन। सबै कुराहरू मिट गऱ्यो भने त तपाईँको चाहिँ सामान चाहिँ हामीले इन्टरनेसनल मार्केटमा कम्पिटिसन गर्न नसक्ने भन्ने चाहिँ हुँदैन। जान्छौँ हाम्रो सामानको वास्तवमा कति सामानहरूको चाहिँ कस्तो छ भने डिमान्ड छ, हामीले त्यो डिमान्ड अनुसार हाम्रो चाहिँ प्रोडक्टिभिटी नबढेको कारणले गर्दाखेरि उनीहरू मिट पनि गर्न सकिरहेको छैनौँ होइन। त्यस कारण छ केही सामानहरू छन् मतलब प्रडक्टहरू आइडेन्टिफाइड पनि भइसकेका छ जसमा इन्टरनेसनल मार्केटमा त्यसको डिमान्ड साह्रै छ, त्यहाँ यही कारणले गर्दाखेरि त्यसमा चाहिँ अलिकति हामीले ध्यान दिनै पर्छ, त्यसको क्वालिटी मेन्टेन गर्न, प्रोडक्टिभिटी बढाउन, त्यसको चाहिँ अब त्यो सामान फेरि प्रोडक्सन गरेर तपाईँको चाहिँ त्यसको प्रिजर्भेसनको त्यहाँ सामानको प्याकिङको धेरै रोल हुँदो रहेछ कि। अब तपाईँले सामान त यहाँ त प्रोडक्सन गर्नुभयो, त्यो सामान त्यहाँ पुग्दासम्म क्वालिटी डिटोरेट भयो भने कति सामान फर्काउनु परे पनि हाम्रो देखिरहेको छ, चियाकै केसमा त्यस्तो भएको छ होइन। त्यस कारण चाहिँ त्यो कुरामा पनि अलिकति हाम्रो त्यो प्रड्युसरहरूले विचार गर्नुपर्ने हुन्छ है। हामी कहाँ मैले कहाँ कता कता चाहिँ मलाई कस्तो लागिरहेको छ विदेशमा गएर त्यो सामानको प्याकिङ उनीहरूको ब्रान्डिङ यो सबै यो हेर्नु हेर्दाखेरि त्यो पार्टमा चाहिँ अझ हामीले धेरै काम गर्न बाँकी छ कि। सामानको ब्रान्डिङ पनि हामी छैन, कतिवटा कति सामान हामीले यहाँ प्रोडक्सन गरे अरू कन्ट्रीमा गएर त्यहाँको ब्रान्डको नाममा पनि सेल भइरहेछ, त्यो पनि हामी
ठ्याक्कै यहाँले विषय प्रवेश गर्नुभयो। जस्तो कुनै समय हामीले कार्पेट बिक्री गर्थ्यौँ नेपालबाट, त्यस्तै पश्मिनाको व्यापार पनि उस्तै थियो, तर आज बिस्तारै विश्व बजारबाट ती निर्यातजन्य वस्तुहरूले आफ्नो त्यहाँको बजार गुमाउँदैछ। अब यो साखलाई संरक्षण गर्नका लागि पहिला जस्तै गरी चाहिँ यसको बजार बढावा गर्नका लागि चाहिँ के गर्न सकिन्छ?
डेफिनेटली तपाईँले चाहिँ एउटा कुरा उठाउनुभयो, वास्तवमा त्यो बेलामा हामीले चाहिँ मैले चाहिँ के महसुस गरेँ भने भाइ विभिन्न अरू यो कार्पेट र पस्मिनाको केसमा मात्रै, अरू सामानमा पनि मैले जाने एक दुईवटा मैले ट्रेड फेयरमा गएर हेर्दाखेरि मैले के भेटाइरहेको छु भने सर्ट टर्म भने अघि मैले सर्ट टर्म गेनको लागि चाहिँ हामीले कम्प्रोमाइज गरे हाम्रा व्यापारीहरूले पनि देखिरहेको छु मैले, त्यो चाहिँ गर्नु हुँदैन भन्छु। नेपाली प्रडक्टको सर्टेन क्वालिटी मेन्टेन गरेर त्यही किसिमको क्वालिटी अनुसारको सामानहरू र त्यही किसिमको ब्रान्डिङमा हामीले बेच्न सक्यौँ भने त्यसको त्यसमा चाहिँ हुँदैन। तर यहाँ केही उहरूले मतलब व्यापारीहरूले वा उद्योगीहरूले सर्ट टर्म गेनको लागि के तुरुन्तैमा नाफा बेचिहाल्यो अब पछि जेसुकै होस् भने हुँदैन। जस्तै पस्मिनाको सल तपाईँले बेच्नुभयो होइन, पस्मिनाको नेपाली नै एकदम पस्मिनाको चाहिँ च्याङ्रा पस्मिनाको एउटा छुट्टै क्वालिटी छ, कस्ट हाई होला तर त्यसको छुट्टै मार्केट छ होइन, त्यो त हामीले भन्नुपर्छ। तर त्यही हाम्रो च्याङ्रा पस्मिना भनेर हामीले मिक्स गरेको सामान बेच्न थाल्यो भने एकचोटि त किन्ला अर्कोपटक किन्दैन उसले होइन, यही भइरहेछ अहिले। म अस्ति कुन उसमा गएर कुनमिङको फेयरमा गएको थिएँ, चाइनाको फेयरमा, के देखेँ भने पहिला चाहिँ त्यो बुद्ध चित्तको त्यो हातमा लाउने सानो बाङ्गल पहिला त्यहीँको मैले उनी जसले बेचिरहेको थियो एकजना उसँग सोद्धाखेरि उसले के भन्यो भने पहिला 200 रुपियाँमा बेच्थेँ, 200 आरएमबीमा बेच्थेँ, अहिले 20 आरएमबीमा बिक्री हुन सकेका छैन। किन भने कसरी भयो भन्दा मार्केट हामीले नै बिगारे हो। कसरी बिग्रियो भन्दाखेरि उहाँले एउटा मलाई के भन्यो भने हाम्रा साथीभाइहरूले बिक्री हुन्छ अब यो भइहाल्छ नि भन्ने हिसाबले गर्दाखेरि म्याच्योर नभएको है त्यो त पाक्नलाई 3-4 वर्ष लाग्छ अरे, त्यो नभएको 1 वर्षमै त्यसलाई टिपेर माला बनाएर बेचिदियो चाइनामा लगेर। अब अहिले के भने त्यो त पानी पर्ने बित्तिकै पग्ले बिग्रेर जाँदो रहेछ होइन, अनि अब एकचोटि त किन्यो, दोस्रो पटक नेपालबाट त यस्तो सामान आउनु बेचिरहेछ भने उसले किन्दैन होइन। अब त्यो म्याच्योर हुनलाई 3 वर्ष कुर्नु पऱ्यो त्यो होइन, अब त्यो किसिमबाट क्वालिटी नै मेन्टेन नगरिकन बेचिदियो त्यो। पस्मिनामा पनि त्यही हो, म हेरेँ पस्मिनाका पसलहरू थुप्रो हेरेँ, न त्यहाँ पस्मिनाको एकदम सबै ठाउँको एउटै सबैको एउटै टाइपको डिजाइन छ र पस्मिनाको क्वालिटी चाहिँ वास्तवमा जुन हुनुपर्ने त्यो देख्दिनँ म होइन। अब कहाँसम्म सत्य हो मलाई थाहा छ, तर यो कति पस्मिना त हाम्रै पनि होइन भन्छन् उनीहरू है, एक त्यहाँकाहरूले यो हाम्रो होइन यो वास्तवमा यिनीहरूले ल्याएर बेचे पनि भन्ने देख्यो, त्यस्तो चाहिँ गर्न हुँदैन भन्छु। नेपालको नाउँमा बेच्ने जाने सामान त्यो क्वालिटी त हामीले कमसेकम मेन्टेन गर्नै पर्छ। अहिले यो टिपिसीसँगको नयाँ इडी आइसकेपछि उहाँसँग मैले चाहिँ यो बारेमा हरेक दिन हामी छलफलमा बस्छौँ, के गर्ने कसरी लिएर जाने नेपालको प्रडक्टलाई होइन, नेपालका प्रडक्टहरूको एउटा सर्टेन क्वालिटी मेन्टेन चाहिँ जाने सामानलाई हामीले कसरी क्वालिटी कन्ट्रोल गरेर लिएर जाने। ट्रेडमा नेपालको नाउँमा हुने स्टलहरूमा चाहिँ एटलिस्ट नेपालकै प्रडक्ट र राइट क्वालिटीको सामान चाहिँ त्यहाँ हुनु पऱ्यो भन्ने कुरा त्यसले एउटा मेसेज दिन्छ के भएन। अब त्यसले बजार बिगारिदियो भने त नेक्स्ट टाइम किन्दैन नि मान्छेले होइन, किन खस्क्यो भन्ने कुरा त्यही नै हो वास्तवमा होइन। अब त्यो पनि देखेँ, अर्को पार्ट मैले के पनि देखेँ भने तपाईँलाई इन्ट्रेस्टिङ मैले कुरा भनिदिइरहेको छु, नेपालका का वुड कार्भिङका सामानहरू थुप्रो त्यहाँ स्टलहरू देखेँ, केहीले भक्तपुर पाटनकामा भएका वुड कार्भिङका सामान राखेको छ, त्यो सँगसँगै इन्डियामा प्रडक्सन भएका सामान वुड काठका सामानहरू पनि सँगै राखेर बेचिया पनि देखेँ, त्यो त भएन नि होइन। इन्डियाबाट ल्याएर नेपालको सामान भनेर बेचेर त त्यसले चाहिँ लङ टर्ममा चाहिँ हामीलाई फाइदा गर्दैन। हाम्रो आफ्नै ब्रान्ड नेपालको सामान भनेको छुट्टै एउटा चाहिँ ब्रान्ड राखेरै बेच्नु पऱ्यो भन्छु म चाहिँ। सर्ट टर्म फाइदाको लागि त्यस्तो गर्न चाहिँ हुँदैन हाम्रा व्यापारीहरूले।
उहाँ हुनुहुन्थ्यो वाणिज्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता रविशंकर सैजू। उहाँसँग व्यापार घाटा न्यूनीकरणका लागि सरकारसँग रहेका योजना तथा नीतिगत व्यवस्थाको विषयमा गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गरिरहेको प्रयास, व्यापार घाटा बढ्दै जानुका कारण र व्यापार घाटा न्यूनीकरणका लागि सरकारको योजना तथा नीतिगत व्यवस्थाका विषयमा वाणिज्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता रविशंकर सैजूसँग कुराकानी गरिरहेका छौं।
जस्तो यहाँले अघि पनि भन्नुभयो, नेपालमा यसभन्दा अगाडि अस्थिर सरकार, राजनीतिक खिचतानी आदि इत्यादिका कारण तत्काल फाइदा लिन सकिने ठाउँमा व्यापारीहरू पनि लागे, जसका कारण लगानी पनि बढ्न सकेन, त्यस्तो औद्योगिक वातावरण पनि बनेन भन्ने खालको कुरा गर्नुभयो। तर कतिपय गैर भन्सार अवरोधका कुराहरू पनि छन्। भारतमा अहिले वस्तु तथा सेवा कर सुरु भएपछि अदुवा तथा अन्य कृषिजन्य सामग्रीहरू निकासी हुन नसकिरहेका कुराहरू पनि छन्। त्यस्तो अवस्थामा वाणिज्य मन्त्रालयको तर्फबाट हामीले चाहिँ के गरिरहेका छौँ र आगामी दिनमा यस्ता अवरोधहरू हटाउनका लागि के गर्न सक्छौँ?
जहाँ तपाईँले अहिले कुरा उठाउनुभयो, जीएसटीकै कुरा उठाउनुभयो, एनटिएमहरू छन् वास्तव नन टेरिफ ब्यारियरहरू थुप्राहरू छन्। अब त्यसमा वास्तवमा त्यसको नेचर हेरेर हामीले गर्ने ट्रेड नेगोसिएसनमा ट्रेड हरूमा जहिले पनि यी कुराहरू चाहिँ हामी उठाएर त्यसलाई फेसिलिटेट गर्ने काममा वाणिज्य मन्त्रालय सधैँ तत्पर भएर नै लागिरहेछ। मै पनि यो मन्त्रालयमा आइसकेपछि जति म उनीहरूसँग नेगोसिएसनमा जान्छु, सडेन कुराहरूमा चाहिँ यी त्यो क्रिटिकल कुराहरूमा हामीले उठाइ नै राखेको हो। अहिले जिएसटीका कुरा तपाईँले ठ्याक्कै निकाल्नुभयो। अब तपाईँलाई मैले भन्छु, योभन्दा यो ठ्याक्कै जिएसटी लागू भइसकेपछि एउटा सर्टेन टिम जिएसटीको बारेमा यो के हो यसमा भने डिस्कसन गर्नको लागि एउटा टिम चाहिँ नेपाल सरकारले निर्णय गरेर चाहिँ इन्डियामा पठाएको थियो, जसको लिड मैले नै गरेको हो। मेरै लिडमा गएको थिएँ। हामी करिब करिब 10 जति चाहिँ गभर्मेन्ट सेक्टरका हामी थियौँ र 4-5 चाहिँ हामी प्राइभेट सेक्टरकाबाट पनि जानुभएको थियो। हाम्रो टिमै गएर उनीहरूसँग छलफल गरेका थियौँ। अब यो कस्तो हुन्छ भने जिएसटीको केसमा चाहिँ डिटेल छ। अब यसलाई चाहिँ जिएसटी भारतले लगायो, लगाउँदाखेरि चाहिँ उनीहरूको चाहिँ अब अहिले तपाईँले अदुवामा जिएसटी लगायो भन्ने कुरा छ नि, यो कस्तो भने पहिला पनि लगाउँथ्यो उनीहरूले, तर उनीहरूले जिएसटीको रूपमा होइन कि त्यहाँ पुगिसकेपछि सर्भिस ट्याक्सको रूपमा विभिन्न अरू ट्याक्स पनि लगाउने चाहिँ गरेको हो, त्यो नगरे चाहिँ होइन। र अहिले चाहिँ के गर्यो भने जिएसटीमा चाहिँ 5% चाहिँ करिब करिब 5% जस्तो लाग्छ मलाई अदुवामा लाग्ने गरेका छ। त्यो चाहिँ कस्तो भने उनीहरूको जिएसटीमा लगाउँदाखेरि एउटा चाहिँ क्लियरली नेपालको उसमा चाहिँ के गरेका छ भने नेसनल ट्रिटमेन्ट भन्छ कि उनीहरूले मतलब उत्पादन गरेको अदुवामा जति ट्याक्स लाग्छ त्यति नै ट्याक्स हाम्रो ट्याक्समा नि लगाउँछ उनीहरूले, भने हाम्रो उनीहरूको नेसनल प्रोडक्सनमा सर हाम्रो प्रोडक्सनलाई उसले ट्रिटमेन्ट दिने हो। अब त्यो चाहिँ वास्तवमा त्यो केसमा चाहिँ हामीलाई हाम्रोलाई 0 लगाऊ तिमीहरूकोलाई 5% लगाऊ भन्न हामीले मिल्दैन। त्यो चाहिँ अब इन्टरनेसनल ऊ अनुसारै त्यो चाहिँ हामीले पनि त्यही उनीहरूले नेसनल ट्रिटमेन्ट दिए त्यसमा चाहिँ गर्नुपर्ने हुन्छ। अब यसमा चाहिँ कस्तो हुन पुग्छ भने डेफिनेटली इन्डियामा प्रडक्सन मतलब इन्डियाले चाहिँ को एउटा 2003 एउटा नोटिफिकेसन जारी गरेको छ, त्यो अनुसार चाहिँ उनीहरूले अदुवा चाहिँ नेपालबाट मात्रै इम्पोर्ट गर्नु छ, अरू ठाउँबाट गर्दैन, अरू ठाउँबाट उनीहरू बानै गरेछ है आउँदैन। अब त्यो प्लस पोइन्ट हो हाम्रो लागि। तर त्यसको साथसाथै अब तपाईँले यो अदुवा जुन बेला गए रोकियो बिचमा 1 अगाडि तपाईँले थाहा छ चाइनिज अदुवा त्यहाँ पुग्यो भनेको त्यो पनि रियालिटी हो। हाम्रै केही कृषकहरूले म त्यो बेलामा कृषि मन्त्रालयमै गएर अदुवा उत्पादक सङ्घहरू सबै बसेर कृषि सचिवको हामीले छलफल पनि गरेका थियौँ, गर्दाखेरि उनीहरूले अदुवा उत्पादकहरूले नै वास्तवमा यो कुरा उठाए, उनीहरूले नि भने केही व्यापारीहरूले गरेका हो भन्छ उनीहरू, नेपाली अदुवासँग चाइनिज अदुवा मिसाएर पठाइदियो, त्यही सामान उनीहरूले त्यहाँ चाहिँ चेक गर्यो, वास्तवमा चेक गरायो जहाँबाट नै आएको हुनसक्छ भनेर चाहिँ हाम्रा व्यापारीले भन्यो होइन, तर उनीहरूको ल अनुसार चाहिँ नेपालको काम बाहिर अरू ठाउँबाट अदुवा जान सक्दैन होइन। त्यो कारणले गर्दाखेरि पनि वास्तवमा हाम्रै व्यापारीले सर्ट टर्म फाइदाको लागि गरे हो त्यो, उनीहरू आफै भन्छ होइन, त्यसकारण व्यापारीहरू आफै भन्छ हाम्रै साथीहरू कसैले चाहिँ गरे हो नेपाली अदुवा जस्तो देखाउनको लागि माटो साटो लगाएर पनि पठाएको हो भन्ने उनीहरूले आफैले चाहिँ यो कुरा भन्या कुरा हो यो होइन। त्यस कारण चाहिँ मैले भने नि अघि नै तपाईँले भने यो हरेक क्षेत्रमा लागू हुन्छ कि मतलब भने सर्ट टर्म फाइदाको लागि त्यसो गर्नु भएन, त्यसले गर्दाखेरि नेपाली प्रडक्टको एउटा विश्वसनीयता त घट्यो नि होइन, त्यो चाहिँ पार्ट हो। अहिलेको अवस्था भनेको के भने डेफिनेटली मैले अस्ति चाहिँ अदुवा रोकियो भनिसकेपछि मैले मलाई रिटर्नमा हामी कहाँ अहिलेसम्म कसैले यहाँ चाहिँ अदुवा उत्पादक सङ्घवालाहरूले कम्प्लेन गरेका छैन, तर 1-2 मलाई फोनमा आएको भरमा मैले इन्डियन एम्बेसीमा चाहिँ कन्सर्न मान्छेसँग सोधेँ के भएको यो तिमीहरूले चाहिँ यसरी रोक्नु त नहुने भन्ने कुरा गरेँ, म त्यसपछि त्यसलाई पठाइदिनुहोस् न अदुवा उत्पादक मै कुरा गर्छु भने उनीहरू मैले उनीहरूलाई तपाईँहरू गएर भेट्नुहोस् त भने गएर भेट्न पनि भेटेँ। र भेट्दाखेरि कुरा के भइदियो भने भन्दाखेरि अहिले हेर्दाखेरि के देखिया छ भने अहिले अदुवा रोकिनुकोमा चाहिँ त्यो अरूभन्दा पनि त्यो उनीहरूले जसलाई त्यो सप्लाई गर्थे नि जसले त्यहाँबाट इम्पोर्ट गर्थे वा त्यहाँको अब बिचमा चाहिँ मिडल म्यान पनि होला जसले इम्पोर्ट गर्थे तिनीहरूले चाहिँ जिएसटीमा रजिस्टर नभएको कारणले गर्दा उसले इम्पोर्ट गर्न सकेन तर अहिले बिस्तारै उनीहरू रजिस्ट्रेसनमा आइरहेछ अहिलेको अब जिएसटी लागू गरिसकेपछि जिएसटीमा तपाईँको रजिस्ट्रेसन नभइकन उसले इम्पोर्ट गर्न सक्दैन होइन त्यो कारणले गर्दाखेरि पनि त्यहाँ केही ढिला भएको चाहिँ देखिया छ र केही ठाउँमा चाहिँ अझ राम्रोसँग स्मुथली नगएको भन्ने आज पनि हामी छलफल गरिरहेछौँ र त्यसमा चाहिँ मतलब हामीले आफ्नो तर्फबाट त्यसलाई चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ अब कन्सर्न अब उसँग कुरा गरि नै रहेछौँ होइन तर मेरो भनाइको मतलब के भने हामीले पनि बुझ्नु पऱ्यो कि अब जस्तै जसलाई हामीले एक्सपोर्ट गरिरहेछौँ उनीहरू जिएसटीमा अब उनीहरूले त्यहाँ गर्नुपर्ने रिक्वायरमेन्ट पुरा गरेछ कि छैन उसले गरिदिएन हाम्रो गएन होइन त्यो पार्टहरू चाहिँ छ त्यो बाहेक पनि अरू प्रडक्टमा पनि म भन्छु अरू प्रडक्टमा नि हामीले पठाउने कुरामा कृषि प्रडक्टहरूमा अब बिस्तारै चाहिँ हामीले चाहिँ अलिकति हाम्रो क्वालिटीहरू कन्सियस चाहिँ हुनुपर्ने हुन्छ हाम्रो कृषकहरूले है त्यो पठाएर जसरी भने पहिले अब इन्डियामा हामीसँग फ्रिली गइरहेको कारण के भने हाम्रो लङ टर्म चाहिँ ट्रेड रिलेसन छ उनीहरूसँग होइन सदियौँदेखि सामान त गइराखेको अब त्यो सधैँ त्यही किसिमबाट त्यो मेन्टेन होला मेन्टेन भइराख्ला भन्ने कुरामा मलाई पनि अलिकति किन ऊ लाग्छ भने बिस्तारै अब यो एसपिएसको कुराहरूमा भयो क्वारेन्टाइनका कुराहरूमा हरेक कन्ट्रीले आफ्नो बिस्तारै त्यसमा चाहिँ कडाई गर्दै ल्याइरहेछ तपाईँ युरोपमा जानुहोस् तपाईँ इभन तपाईँ मङ्गोलिया र चाइनाको बिचको चाहिँमा जाने सामानको हेर्नु यति स्ट्रिक्ट क्वारेन्टाइन छ तिनीहरूको एकदम पासै हुन गाह्रो छ सर्टेन त्यो स्ट्यान्डर्ड मेन्टेन गरेन भने अब त्यो कुरा चाहिँ हाम्रो प्रड्युसरहरूले पनि अब विचार गर्नुपर्छ होइन जस्तै उनीहरूले भन्यो भने हाम्रो उनी प्रडक्सन गर्दाखेरि धेरै प्रडक्सन हुन्छ भन्नेमा हामीले अन्धाधुन्ने चाहिँ पेस्टिसाइड्स युज गऱ्यौँ भने त्यो सामान त जाँदैन रोकिन्छ एक दिन होइन जाला अब फ्री बोर्डर भावनाले केही त जान सक्ला तर त्यो सधैँ त हुँदैन अब के हुन्छ भने रुल्स एन्ड रेगुलेसन उनीहरूको जुन छ त्यो यो सामानको यो चिज चाहिँ पुरा गर्नुपर्छ भने जुन किसिमका उनीहरूले चाहिँ आफ्ना रुल्स एन्ड रेगुलेसन बनाएको छ त्यसलाई एक्ज्याक्टली यो पेपर चाहिँ तिमीहरूले यो किसिमको चाहिँ क्वालिटी मेन्टेन गरेको सामान मात्रै हामी कहाँ इम्पोर्ट हुनसक्छ भने स्ट्रिक्टली बोर्डरमा बस्ने भन्छाले गऱ्यो भने हाम्रो सामान त जाँदैन
त्यस कारण निर्यातजन्य वस्तुको कुरा गर्दा निर्यात गरेका वस्तुमा नगद प्रोत्साहन हो त्यो चाहिँ कम छ अरू देशको तुलनामा त्यसका कारण पनि हामीले अलि बढी वस्तुलाई निर्यात गर्न सकेनौँ भनेर निजी क्षेत्रले भनिरहेको छ
अनि यसमा वास्तवमा यो चाहिँ धेरैचोटि यो कुरा उठि पनि रहेछ निजी क्षेत्रबाट हरेक साल हामीले चाहिँ यो कुरा हामीले वाणिज्य मन्त्रालयले पनि पहल चाहिँ नगरे होइन अब यसमा केही हदसम्म चाहिँ अब प्रोत्साहन चाहिँ केही कुराहरूमा चाहिँ बढाउनु पर्ने भन्ने कुरा चाहिँ हामीले उठाइ पनि रहेछौँ तर एउटा कुरा के विचार गर्नु पऱ्यो भने भन्दाखेरि यहीँ प्रडक्सन भएको सामान नेपालको इन्डिजिनस प्रडक्ट भएको सामानमा चाहिँ निर्यातमा प्रडक्सन मतलब इन्सेन्टिभ दिने कुरामा चाहिँ हामीले पहल गर्नुपर्छ गरि पनि रहेछौँ नगरे पनि होइन कतिसम्म दिने भन्ने कुरा त अब त्यो चाहिँ एक किसिमले हेर्ने हो भने अब सरकारको अब आफ्नो क्षमतामा पनि भर पर्छ त्यो हामीले विचार गर्नै पर्छ अब म एक किसिमले भनौँ भने अब बढी सामान बाहिरबाट आएका कृषिजन्य सामान फेरि निकासी गर्दाखेरि हामीले प्रोत्साहन दिने कुरामा गर्न थाल्यौँ भने त्यसको रिप्रकसन त राम्रो हुँदैन होइन त्यो पनि हामीले विचार गर्नुपर्छ त्यसलाई कसरी कन्ट्रोल गर्ने होइन त्यो पार्ट त छँदैछ त्यस कारण चाहिँ अब त्यो हेर्दाखेरि चाहिँ वास्तवमा मैले के देखिरहेको छु भने अलिकति हामीले इन्सेन्टिभ चाहिँ दिनुपर्ने हुन्छ तर इन्सेन्टिभको मोडालिटी इन्सेन्टिभको अब कतिवटा इन्सेन्टिभ दिइरह इन्सेन्टिभ पनि वास्तवमा कृषकहरूले लिन नगा भन्ने कुरा चाहिँ मैले सुनिरहेको छु जस्तै भनौँ न एक किसिमले अब केही प्रडक्टहरू कृषि प्रडक्ट छ मैले एक दुईजना होइन त्यो साह्रै झन्झटिलो छ अब त्यस कारण पनि लिन नगा भन्ने कुरा पनि हाम्रा एक्सपोर्टरहरूले कुरा गरे पनि कहिलेकाहीँ म सुन्छु यहाँ अब त्यसलाई कसरी मतलब सरलीकरण गर्ने भन्ने बारेमा हामीले केही काम चाहिँ गर्नुपर्छ वास्तवमा त्यसमा चाहिँ हामीले वाणिज्य मन्त्रालयले पनि यो कुरा चाहिँ हाम्रो अब सचिवसँग हामी बस्दाखेरि र विभिन्न फोरममा यहाँ हुने हाम्रा यहाँ चाहिँ यहाँ विभिन्न अरू समिति ऊ छन् बोर्डहरू छन् ट्रेड बोर्डहरू छन् तिनीहरूमा पनि हामीले छलफल चाहिँ गरिरहेछौँ। किन भन्दाखेरि तपाईँले जति त्यो इन्सेन्टिभ अहिले भइरहेको इन्सेन्टिभ पनि सजिलोसँग पायो र जसले पाउनुपर्ने हो त्यसले पायो भने त्यसले त केही त बढाउँछ नै होइन। त्यस कारण पोइन्ट अफ इन्ट्राक्सन घटाउने सरलीकरण गर्ने भन्ने होला। उनीहरूले एक्सपोर्ट गर्दाखेरि चाहिँ उनीहरूले जुन किसिमका पेपरहरू पेस गरेर त्यो इन्सेन्टिभ पाउने हो त्यो चाहिँमा अलिकति सरलीकरण गरिदिन सक्यौँ भने सायद मेरो विचारमा त्यसले पनि एउटा एक्सपोर्टलाई चाहिँ इन्सेन्टिभाइज गर्ला भन्ने लागेको छ मलाई। त्यो काममा हामी गरि नै रहेछौँ वास्तवमा।
स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न मात्र सक्यौँ भने यसको प्रयोगका लागि जोड दिन सक्यौँ भने पनि केही चाहिँ हाम्रा उत्पादनहरूले बाहिरबाट आएका सामानहरूलाई प्रतिस्थापन गर्छ भन्ने उद्योगीहरूको भनाइ छ। त्यस्तो कुनै नीतिगत व्यवस्था छ जसका कारण हाम्रा स्वदेशी उत्पादनहरू नै बढी प्रयोग गर्न सकिने खालका?
यो वास्तवमा हो, अहिले यो कुरा चाहिँ हामी यहाँ पनि उठाइरहेछौँ, वास्तवमा यो डिस्कसनमा चाहिँ लिइरहेछौँ। अब सबभन्दा एउटा त इम्पोर्टै घटाउने एउटा पार्ट हो, एक्सपोर्ट बढाउने एउटा पार्ट हो, इम्पोर्ट घटाउँ ठ्याक्कै हाम्रो रेस्ट्रिक्सन गर्नुभन्दा पनि यहीँ प्रडक्सन गरेका सामान चाहिँ कन्जम्सन गर्दै होइन, अब त्यो पार्टमा चाहिँ हामीले बढावा दिनुपर्छ भन्ने कुरा चाहिँ यहाँ भइरहेछ। र यो कुराहरू चाहिँ वास्तवमा भन्ने हो भने मलाई कस्तो लागिरहेछ भने अब एउटा पार्ट चाहिँ के छ भने मैले जहिले पनि कुरा गर्छु त्यसको लागि पनि प्रोडक्टिभिटी बढाउनै पर्छ। हामीले मैले क्वालिटीको सामान हामीले नेपालमा क्वालिटीकै सामान पाउँछ त्यही कम्पिटेटिभ त्यही प्राइसमा भने मान्छेले किन त्यो विदेशी सामान युज गर्छ होइन। केही सामानहरू हामीले क्वालिटीको सामान पनि यहाँ प्रडक्सन गर्न नसक्ने कम्पेरिटिभली कस्ट पनि बढी भयो भने के हुन्छ होइन, त्यो चाहिँ पार्ट होला। त्यस कारणले पनि एउटा छ, तर एउटा चाहिँ अहिले म अलिकति त मैले यहाँ अर्को कुरा पनि जोड्न मन लाग्यो के भने भन्दाखेरि पहिला चाहिँ हाम्रो इन्डियासँग इन्डियाको बोर्डर फ्री बोर्डरको कारणले गर्दाखेरि वास्तवमा अनअथोराइज ट्रेडको मात्रा धेरै बढी थियो नि, हामी कहाँ छ नै होइन, त्यहाँ गयो अनि तिनीहरूले सामानहरू चाहिँ सस्तोमा यहाँ ल्याउने केही भन्सार नतिरिकन त्यो नगरिकन ल्याउने। अब त्यसमा पनि अलिकति कन्ट्रोल गर्ने, अब अहिलेको सिस्टमको जिएसटी लागू गरिसकेपछि नेपालमा आउने जति सामान छ त्यसमा कुनै कुनै किसिमको वा उनीहरूले एक्सपोर्ट गर्ने सामानमा जिरो जिएसटी हो, जिएसटी लाग्दैन। र अहिले चाहिँ उनीहरूले हामीलाई दिने त्यो जिएसटीमा मतलब उनीहरूले मतलब यसरी एक्सपोर्ट गरे सामानमा अब त्यो ट्रान्सपोर्टेसनमा भयो सर्भिसहरूमा पनि वास्तवमा जिएसटी जिरो हुने भन्ने छ। त्यो भइसकेपछि अब त्यहाँ उनीहरूकै मार्केटमा पनि उनीहरूले जिएसटी नतिरिकन सामान अब अनअथराइज मतलब कसैले चाहिँ त्यत्तिकै किन्न गयो भने त फर्मल ट्रेडबाट आउनेलाई त जिएसटी तिर्नु परेन, तर हामी त्यत्तिकै किन्न बजारमा किन्न गयौँ भने त जिएसटी तिर्नु पऱ्यो भने हामीलाई जिएसटी नतिरेको र जिएसटी तिरेकोमा त डेफिनेटली कस्टमा त अब त्यत्तिकै किनेर आउँदाखेरि बढी पर्ने होइन। त्यो चाहिँ छ त्यो पार्ट गरा, त्यस कारण चाहिँ अनअथराइज ट्रेड चाहिँ स्वाट घट्यो भने पनि वास्तवमा मेरो विचारमा चाहिँ यहाँका प्रडक्सनहरूको चाहिँ कन्जम्सन अलिक बढेर जाने सम्भावना चाहिँ देखाएको छु मैले, तर त्यसलाई हामीले स्ट्रिक्टली लागू गर्नु पऱ्यो कि। मैले त्यही भनिरहेको छु साथीहरूसँग अस्ति पनि वास्तवमा एफएनसिसिआईमा म त्यहाँका साथीहरूसँग जिएसटीको बारेमा कुरा गर्दाखेरि इन्डियाले अनअथराइज ट्रेड मलाई कन्ट्रोल गर्न जिएसटीलाई युज गर्न खोजेको छ होइन, त्यसमा हामीले पनि सहयोग गर्नुपर्छ, त्यसबाट फाइदा हामीलाई पनि छ होइन, हामीले पनि त्यसबाट फाइदा कसरी लिने भन्ने कुरा चाहिँ विचार गर्नुपर्छ भन्ने कुरा चाहिँ गऱ्यौँ।
अब यो कुराकानीको अन्त्यमा हामीले लामो कुराकानी पनि गऱ्यौँ, अन्त्यमा सरकारका योजनाहरू के छन्, आगामी योजनाहरू जसले गर्दाखेरि हाम्रो व्यापार घाटा चाहिँ कम गर्न सकियोस्, हुनका लागि त समग्र कुराकानी नै हामीले यसैमा केन्द्रित गऱ्यौँ
होइन। मैले अघि भने अघि चाहिँ दुई तिनवटा कुरा सरकारको अलिकति यसमा चाहिँ भनौँ न अब अहिलेको प्लानहरूमा पनि योजना आयोगले पनि सिरियसली हेरिरहेछ यसलाई होइन, मैले पनि अब टाइम टाइममा योजनामा अलिकति मेरो इन्ट्रेस्ट भएको हुनाले त्यहाँ डिस्कस गरि नै रहेछ प्लानिङ कमिसनसँग फर्दर कसरी जाने के जाने मेरो, किनभने मेरो क्यारियर मतलब यो सरकारी सेवामा मैले झन्डै झन्डै 22 वर्ष जति प्लानिङ कमिसनमा बिताएँ, यहाँ आएको त 1.5 वर्ष मात्रै भयो, त्यस कारण त्यहाँको क्रक्स मैले पनि बुझाएको छु कसरी जाने भन्ने कुरा सरकारले। एउटै कुरा के छ भने सरकारले प्लानहरू बनाउँदाखेरि डेफिनेटली सबै कुराहरू प्रडक्सन चाहिँ बढाउने अब हाम्रा चाहिँ उद्योग औद्योगिक प्रडक्सन प्लस कृषिको प्रडक्सन बढाउने कुरामा केन्द्रितै भएर चाहिँ वास्तवमा प्लानहरू बनाएको छ. हाम्रो प्लानहरू नराम्रो छैन वास्तवमा. हामी किन यो 15-20 वर्षसम्म हामीले किन त्यसमा त्यति सक्सेस हुन सकेनौँ भन्ने गर्दाखेरि त्यसलाई इम्प्लिमेन्ट गर्ने जुन छ नि ग्रासरुट लेभलको त्यसमा त्यहाँ चाहिँ पोलिटिकल भ्याकुम थियो कि त्यो तपाईँले हामीले महसुस गर्ने पर्छ. यसको कस्ट हामीले बिहोऱ्यौँ भन्छु म चाहिँ. त्यस कारणले गर्दाखेरि राम्रो प्लान बनाउँदाखेरि पनि त्यो चाहिँ जुन किसिमबाट त्यो ट्रान्सलेट हुनुपर्ने हो नि त्यो हुन सकेन त्यो है किन भ्याकुम भइदियो त्यहाँ. त्यस कारण अबको वर्षमा भने अहिलेको चाहिँ 14 जनालेमै हेर्दाखेरि पनि यसका जुन ऊहरू छ त्यो चाहिँ वास्तवमा अब नयाँ यो स्थानीय निकाय चाहिँ आइसकेपछि अब चाहिँ इम्प्लिमेन्ट हुन्छ भन्छु म. कृषि क्षेत्रमा होस् औद्योगिक क्षेत्रमा होस् होइन त्यो बाहेक सोसियल सेक्टरमा होस् सबै कुराहरूमा चाहिँ राम्रोसँग यसको इम्प्लिमेन्ट हुन्छ र त्यसले चाहिँ वास्तवमा हाम्रो प्रोडक्टिभिटी पनि बढाउँछ र चाहिँ मेरो विचारमा अब चाहिँ हाम्रो उस चाहिँ जिडिपी ग्रोथ पनि वास्तवमा अलि राम्रैसँग बढ्छ होला भन्छु म चाहिँ आशावादी छु यसमा चाहिँ. किनभने यो चाहिँ जरुरी छ. मैले अलि माइक्रो लेभलको कुरा गरेँ तपाईँलाई प्रत्येक पोइन्टमा यो यो भनेर गइनँ. किनभने ओभरअल रूपमा हेर्ने हो भने हाम्रा प्लानले इन्भिसेज गरे जुन छ कृषि बढाउने क्षेत्रमा अहिले यो गर्नुपर्छ भने कुराहरू उत्पादन बढाउन यो गर्नुपर्छ औद्योगिक क्षेत्रमा यसरी जाने भन्ने कुरा यो सबै कुराहरू राम्रा कुराहरू छन् कि त्यसलाई क्यारी गर्ने जुन छ नि ग्रासरुट लेभलमा त्यो मेकानिजम त्यहाँ भ्याकुम भएको कि वास्तवमा पोलिटिकल भ्याकुम हुँदाखेरि त्यो स्थानीय निकाय नहुँदाखेरि चाहिँ कति त्यसको इफेक्ट पर्छ भन्ने कुरा त हामीले भइआयो. त्यो चाहिँ हामीले मान्नै पर्छ. त्यस कारण म चाहिँ अब पोलिटिकल यो जुन चेन्जेस आयो इलेक्सन भयो यो चाहिँ वास्तवमा यो माइल स्टोन हो भन्छु म. अब चाहिँ हामी के गर्न सक्छौँ होला भन्छु.
हुन्छ. व्यापार घाटा बढ्दै जानुको कारण व्यापार घाटा न्यूनीकरणका लागि सरकारले गरिरहेको काम निर्यात प्रवर्धन औद्योगिक उत्पादन र आयात प्रतिस्थापनका लागि हामीले गरिरहेको कामका बारेमा केन्द्रित यो कुराकानी यहीँ सकिन्छ. समय र विचारका लागि वाणिज्य मन्त्रालयका सहसचिव यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो वाणिज्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता रविशंकर सैजू. व्यापार घाटा न्यूनीकरणका लागि सरकारले गरिरहेको काम व्यापार घाटा बढ्दै जानुका कारण र व्यापार घाटा न्यूनीकरणका लागि सरकारको आगामी योजना र रहेका नीतिगत व्यवस्थाका विषयमा गरिएको यो कुराकानीसँगै कार्यक्रम बदलिन्दु नेपालको समय सकिने लागेको छ. अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु. त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी लोप्चन विदा हुन्छु. नमस्कार.